प्रेमजी नमस्ते र स्वागत छ तपाईँलाई एसपिएसको नेपाली कार्यक्रममा।
रितेशजी यहाँलाई पनि नमस्कार र सम्पूर्ण श्रोताबिन्दुहरूलाई पनि मेरो तर्फबाट हार्दिक नमस्कार।
अब प्रधानमन्त्री अब स्वर्गीय सुशील कोइरालाको कार्यकालको बारेमा कुरा गर्नुभन्दा अगाडि पनि उहाँको अब राजनीतिक यो कार्यकालमा सबभन्दा उहाँले निभाउनु भएको महत्त्वपूर्ण भूमिका नै यो संविधान जारी गर्नुमा रहेको भन्ने बताएका छन् होइन। अब धेरै पक्षले उहाँको आलोचना पनि गरेका छन्, उहाँ अब अनिर्णायक हुनेदेखि लिएर हुन्छ नि अब त्यति राम्रोसँग मिलेर अरूसँग काम गर्न नसक्ने भन्ने खालको आरोपहरू पनि लगाएका छन्। तपाईँले चाहिँ के लाग्छ यस्तो भनाइबारे, तपाईँको विचार के छ यसबारे?
यो पक्कै पनि उहाँमाथि आरोप नआएका होइनन्, आएका हुन्। तर उहाँले चाहिँ जुन गणतन्त्रात्मक संविधान गत 60 वर्षदेखि नेपाली जनताले जुन चाहेको थियो त्यसको लागि त्यो चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका उहाँले निभाउनु भएको छ र हामीबाट चाहिँ नि उहाँ बाहिरिनु भएको छ। सर्वप्रथम त मैले उहाँलाई चाहिँ श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र वास्तवमा उहाँ चाहिँ नि मिल्न सक्ने नसक्ने भन्नुभन्दा पनि उहाँ चाहिँ मिल्न सक्ने व्यक्तित्व हुनुहुन्थ्यो र उहाँ चाहिँ अति नै लचिलो हुनुहुन्थ्यो र लचिलो पाराले नै देश र राष्ट्रप्रति जनताप्रति उहाँ उत्तरदायी भएर जुन काम उहाँले चाहिँ जहिले 2054 सालदेखि राजनीति सुरु गर्नुभएका स्वर्गीय कोइराला जहाँसम्म मैले देखेँ उहाँलाई, मैले उहाँबाट नजिकबाट चिन्दाखेरि म उहाँको नजिकको एउटा साथी जस्तो व्यक्ति पनि हुँ र छोरो जस्तो व्यक्ति पनि हुँ र 1988 मैले उहाँसँग निरन्तर काम गर्दै आएको छु र 1992 सौभाग्यवश अहिले जति पनि जनसम्पर्क समिति छन् त्यो जनसम्पर्क समिति तेस्रो कन्ट्रीमा तेस्रो देशमा चाहिँ इस्टाब्लिस हङकङदेखि सुरु भएको थियो र त्यसको चाहिँ संस्थापक अध्यक्षको हैसियत लिएर उहाँले मलाई जुन संस्थापक अध्यक्ष बनाउनु भयो त्यहाँ आएर त्यो बेलादेखि नै मैले उहाँसँग एकदम सहकार्य गरेर काम गरिरहेको छु र उहाँ चाहिँ अति नै लचिलो, अति नै मिलनसार र मिल्न सक्ने एउटा शालीन नेताको रूपमा चाहिँ मैले देखेको छु र उहाँमाथि आएका आरोपहरू त मिथ्या हुन् र उहाँहरूलाई किन भन्दाखेरि उहाँलाई कमजोर बनाउने जुन प्रक्रियाहरू चालिन्थे ती मिथ्या हुन्। तर जुन संविधान अहिले ल्याएर दिनुभएको छ, जुन जनताले चाहेको थियो, जुन नेपाली जनताले 60 वर्षसम्म लडाइँ गरेर जनताले लेखेको जनताका लागि संविधान भन्ने त्यसलाई चाहिँ पूर्ण रूप दिन 60 वर्ष निरन्तर प्रयत्नरत हुँदा पनि अहिले आएर सुशील कोइरालाजी सफल हुनु भनेको उहाँको चाहिँ सफल जीवन र सफल आरोहण हो।
अनि शेरबहादुर देउबा बिच जुन अब कोइराला नेतृत्व र शेरबहादुर देउबा बिचको जुन विभाजन रहेको छ होइन, अहिले त अब नेपाली काङ्ग्रेस अब एकचोटि फुटिसकेर पनि अहिले फेरि मिलेको अवस्थामा रहँदा भनौँ न, त्यसमा चाहिँ उहाँको भूमिका कस्तो रहेको थियो शेरबहादुर देउबासँगको उहाँको सम्बन्ध र भनौँ न नेपाली काङ्ग्रेसमा त्यो समयको उहाँको भूमिका?
यसमा पनि एकदम राम्रो क्वेसन गर्नुभयो देशी, किन भन्दा 2010 सालमा सेप्टेम्बर 22 उहाँ चाहिँ नेपालको नेपाली काङ्ग्रेसको सभापतिमा निर्वाचित हुनुभएको थियो र त्यति बेलादेखि नै निरन्तर रूपमा उहाँहरूबिच चाहिँ वाद विवाद नआएको होइन, आएको र म त्यति बेला तपाईँको 2010 अक्टोबरमा म नेपाल पुगेको थिएँ र त्यो बेलामा शेरबहादुर दाईले पनि त्यहाँ राजीनामा दिनुभएको थियो र म त्यति बेला सुशील दाकोमा थिएँ। दाई यो के हो त, पार्टीको लागि यो बिथोल्ने काम चाहिँ भयो, दुइटा नेता बिच चाहिँ यो के हो, सहकार्य भएर जानु पर्थ्यो, सहकार्य भएन तपाईँ राजीनामा स्वीकृति गर्ने कि नगर्ने, पहिलो प्रश्न त्यो थियो मेरो। अनि उहाँले के भन्नुभन्दा उहाँ एकदम शालीन नेता हुनुहुन्थ्यो, यो राजीनामा स्वीकृति हुँदैन। किन हुँदैन भन्दा पार्टीमा उहाँ चाहिँ नि प्रभावशाली नेता हो, उहाँ चाहिँ केही हामी बिच चाहिँ जुन चित्त नबुझेका कुराहरू छन् हामी बसेर छलफल गर्छौँ र पार्टीलाई चाहिँ एक ढिक्का पारेर लिएर जान्छौँ, यो चाहिँ राजनीतिमा को अगाडि को पछाडि भन्ने कुराहरू हुँदै गर्छन्। तर त्यसमा चाहिँ नि वास्तवमा त्यो चाहिँ राजनीतिक रूपमा चाहिँ उहाँ चाहिँ असहमति हुनुहुन्थ्यो, कार्यगत रूपमा चाहिँ उहाँहरू असहमति कहिले पनि देखिनँ मैले र उहाँले चाहिँ नि उहाँलाई जहिले पनि मिलाएर लिएर जानुभयो र शेरबहादुर दाजी पनि जहिले पनि अब सुशील कोइरालाजीप्रति चाहिँ एकदम उदार देखिएर मिलेर नै एउटा चाहिँ पार्टीलाई सङ्गठित रूपले अगाडि बढाउनुपर्छ भन्ने कुरोमा उहाँहरूको एउटा चाहिँ जुन विभाजनको थियो जस्तो सङ्गठनका कुरा आए त्यसको विषयमा चाहिँ उहाँहरू चाहिँ अलिअलि फुट देखिन्थ्यो तर चाहिँ खासै फुट चाहिँ देखिएको छ।
अनि अब गिरिजा प्रसाद कोइरालाको अब सभापति रहँदाको समयमा नेपाली काङ्ग्रेस अब प्रमुख पहिलो प्रमुख पार्टीको रूपमा पनि मानिन्थ्यो, तर त्यसपछि चाहिँ अब सुशील कोइरालाको नेतृत्वमा चाहिँ काङ्ग्रेस अब चुनावपछि दोस्रो स्थानमा झरेको भनेदेखि अब त्यस कारणले पनि उहाँ त्यति राजनीतिक रूपले अरू अब गिरिजा प्रसाद कोइराला लगायतका व्यक्तिहरूभन्दा अलिक कमजोर नै रहेको भन्ने पनि भनाइहरू आउँछ होइन। त्यसमा चाहिँ कस्तो छ तपाईँको विचार, उहाँको नेतृत्वमा काङ्ग्रेस कमजोर भएको हो त?
त्यसै काङ्ग्रेस चाहिँ कमजोर भएको होइन, किनभने त्यो जनआन्दोलन जुन 2010 वर्षको जनआन्दोलन छ त्यति बेला चाहिँ नि उहाँले गर्दाखेरि काङ्ग्रेस कमजोर भएको होइन, किन जनआन्दोलन छेक म पनि त्यो भुमरीमा परेको छु, म चाहिँ नि होलिडेमा जाँदाखेरि त्यो बेलामा कस्तो बिगबिगी थियो भन्दाखेरि सभापति सुशील कोइरालाजी हुनुहुन्थ्यो, गाउँ गाउँमा यदि कसैले म काङ्ग्रेस हुँ भन्यो भने उनीहरूलाई मार्नेसम्म धम्की आउँथ्यो र उहाँहरूलाई चाहिँ नि कस्तो थियो भने कार्यकर्ताहरूलाई लुकेर हिँड्नुपर्ने अवस्था थियो र जनताले के चाहन्थ्यो भन्दा यो शान्ति होस् भन्ने चाहन्थ्यो। त्यो त्यो हिसाबमा चाहिँ नि जस्तो हुन्छ कि तपाईँको मध्य बिचमा बसेको जनताहरू जो पार्टीप्रति वफादार मान्छेहरूले चाहिँ नेपाली काङ्ग्रेसलाई छोडेन हामी मर्न पनि तयार हुन्छौँ, जो बिचको एउटा चाहिँ जनता हुन्छ त्यो उहाँहरूलाई कस्तो अवस्था थियो भन्दा अब काङ्ग्रेसलाई भोट दिए भोलि आएर हाम्रो घरै सिद्धाइदिने हो कि अब हामी चाहिँ नि उनै हुने हो कि भन्ने डर थियो भने अर्कोपट्टितिर तपाईँको कस्तो छ भन्दा उहाँहरूलाई पार्टीप्रति माया विश्वास र प्रजातन्त्रप्रति एकदमै विश्वास थियो जनताहरूप्रति र त्यही पनि हामी चाहिँ के देख्न चाहन्छौँ भन्ने जनतालाई भयो भन्दा त्यति बेला मैले सरस्वती बुझ्दाखेरि ल ठिकै छ त नि त एकपटक माओवादीलाई चान्स दिउँ, काङ्ग्रेसलाई त हामीले चान्स दिइसकेका छौँ, एमालेलाई चान्स दिइसकेका छौँ, यो चान्सले चाहिँ देश यति समृद्ध हुन्छ, देशमा चाहिँ एउटा कानुनी राज्य हुन्छ, व्यवस्थित देश चाहिँ एकदम व्यवस्थित हुन्छ भने एकपल्ट हेराउन त भन्ने किसिमले चाहिँ नि नेपाली काङ्ग्रेसलाई दोस्रो पार्टी र एमालेलाई माओवादीलाई चाहिँ पहिलो पार्टी बनाएका हुन्छन् त
अब त्यसमै भनौँ न अब त्यसपछि काङ्ग्रेस अगाडि आउनुको प्रमुख कारण चाहिँ अब काङ्ग्रेसको सफलता भन्दा पनि माओवादीको असफलताको कारण जुन अब बाचाहरू व्यक्त गरिएको थियो त्यो पुरा नहुनु होइन अब राजनीतिक स्थिति देशको स्थितिको कारणले पनि माओवादी असफलताको कारण नै अब काङ्ग्रेसलाई फाइदा भएको भन्ने बताइन्छ नि होइन कि त्यो त तपाईँलाई त्यस्तो होइन जस्तो लाग्छ कि काङ्ग्रेसले नै अब राम्रो काम गरेर उनीहरू फेरि अब हुन्छ नि सरकार बनाउन सफल भएको जस्तो लाग्छ।
यसमा चाहिँ नि पक्कै पनि काङ्ग्रेसले एकदमै राम्रो काम गरेर सफल भएको र त्यसमा चाहिँ नि यी माओवादी पक्कै पनि असफल भएको, उहाँहरूले जुन जनतालाई आश्वासन दिनुभएको थियो जुन जनताप्रति चाहिँ नि उहाँले चाहिँ नि उहाँहरूले जुन कुराहरू गर्नुभएको थियो जुन 10 वर्ष जनआन्दोलन छेक एउटा भूमिगत पार्टी रहेर 15,000 मान्छे मारेर जुन विश्वास जनताले जितेर जुन जनताको जितेर उहाँहरू चाहिँ सरकारमा जानुभएको थियो पक्कै पनि उहाँहरूले जनताप्रति चाहिँ उत्तरदायी भएर काम गर्नु भएन र नेपाल राष्ट्रप्रति उत्तरदायी भएर काम गर्नु भएन र एउटा चाहिँ समाजप्रति उत्तरदायी भएर काम गर्नु भएन। त्यसको फलस्वरूप के थियो त भन्दा 2007 सालदेखि नै पुरानो आफ्नो एउटा चाहिँ जग बसालेर आएको पार्टी नेपाली काङ्ग्रेस देशको लागि जनताको लागि र राष्ट्रको लागि एउटा सक्षम नेपाली काङ्ग्रेस नै छ र उत्तरदायी पनि यसको चाहिँ जिम्मेवारी नेपाली काङ्ग्रेसले नै लिन सक्छ अरू पार्टीले लिन सक्दैनन् भन्ने विश्वास जनतामा जागेर नै फेरि पुनः चाहिँ सरकार बनाउन सफल भएको नेपाली काङ्ग्रेस यो अरू पार्टीहरूले यो नठाने हुन्छ कि नेपाली काङ्ग्रेस चाहिँ नि के भन्दा अरू पार्टी कमजोर भएर हामी आएका भन्ने कुरो नेपाली जनताले चाहेर आएको पार्टी हो र नेपाली जनताले फेरि पुनः सरकारमा लिएर गइसकेपछि तपाईँको विगत 8 वर्षदेखि संविधान सभा भनौँ गिरिजाप्रसाद कोइरालाले पनि लिड गर्नुभयो अनि अरू पार्टीहरूले पनि सबैले प्रचण्डजीले पनि लिड गर्नुभयो माधव कुमार नेपालले पनि लिड गर्नुभयो त्यस्तै गरेर अब विभिन्न पार्टीको विभिन्न मन्त्री त्यहाँ चाहिँ 8-9 जना मन्त्री हुनुभयो खै उहाँहरूले सफलतापूर्वक चाहिँ त्यसलाई सेफ ल्यान्डिङ गराउन त सक्नु भएन। सम्माननीय सुशील कोइराला स्वर्गीय सुशील कोइराला उहाँ एउटा शालीन नेता उहाँले त्यसलाई चाहिँ सेफ ल्यान्डिङ बनाएर एकदम राम्रोसँग ल्यान्डिङ गराएर आज चाहिँ नि नेपालमा गणतान्त्रिक संविधान चाहिँ जुन जारी भएको छ त्यो नै नेपाली काङ्ग्रेसको सफलता साथै सुशील कोइरालाको एउटा जीवनको सफलता पनि हो।
हजुर अब श्रोताबिन तपाईँ भर्खर रेडियो सुन्न सुरु गर्नुभएको भने हामी कुरा गर्दैछौँ जनसम्पर्क समिति अस्ट्रेलियाबाट प्रेम सापकोटासँग विशेष गरी स्वर्गीय सुशील कोइरालाको निधनका साथसाथै उहाँको उपलब्धिका साथसाथै उहाँप्रति आएका आलोचनाहरूबारे पनि हामी कुरा गर्दैछौँ र एकचोटि प्रेमजी अब जुन नेपाली काङ्ग्रेसको जुन 13 महाधिवेशन अहिले चलिरहेको छ अब सुशील कोइरालाको उपस्थितिपछि भनौँ न अब अहिले अब नयाँ काङ्ग्रेस नेपाली काङ्ग्रेसको बाटो कस्तो रहनेछ त तपाईँको विचारमा भनौँ न अहिले पनि अब देउबा क्याम्पदे हो कि अब कुन क्याम्पले चाहिँ चुनाव बढेका सदस्यहरूले चाहिँ चुनाव जित्छ भन्ने खालको कुराहरू अझै पनि रहेका छन् भनौँ न भनेपछि अब नेपाली काङ्ग्रेस एकता भएर अगाडि बढ्न कतिको सफल हुन्छ हुँदैन होला जस्तो लाग्छ भनौँ त यो चुनावको नतिजा
एकदमै राम्रो क्वेसन। अनि अहिले अब 13 महाधिवेशनको चटारो चलिरहेको छ जुन यही अवस्थामा हामीलाई दुःखलाग्दो कुरो र हाम्रो पार्टीप्रति र देशप्रति जुन उत्तरदायी हुनुहुन्थ्यो सुशील कोइराला स्वर्गीय सुशील कोइराला उहाँ चाहिँ भर्खरै अब भनौँ गत मङ्गलबार चाहिँ उहाँको देहावसान भएको छ र यो दुःखलाग्दो कुरो छ र पार्टी अब चाहिँ तपाईँको के छ भन्दा एक ढिक्का भएर जानुपर्छ यो गुट उपगुट मेरो तेरो त म भन्नुभन्दा पनि हामी नेपाली जनता हाम्रो देश अनि राम्रो काङ्ग्रेस त्यो चाहिँ नि हुनुपर्छ। यदि नेताहरूले म त र त्यो तेरो मेरो भन्छन् भने यो चाहिँ अब सम्भव छैन, किन भन्दा पहिलाको जस्तो स्थिति अहिले देशमा छैन र नेपाली काङ्ग्रेसमा पनि जो भातृ सङ्गठनदेखि लिएर सम्पूर्ण उसमा चाहिँ त्यस्तो खालको वातावरण छैन, सबैले बुझिसकेका छन् र सङ्गठनलाई बलियो बनाउनको लागि उहाँ चाहिँ नि कुनै न कुनै हालतमा चाहिँ नि उहाँ जसरी पनि चाहिँ नि जुए गरेर पनि एकजुट भएर जानुपर्छ। जो अब अर्को कुरो आयो नेपाली अब अहिले चाहिँ तेह्रौँ महाधिवेशनमा छ, जुन प्रक्रिया भन्दा बाहिर गएर कुनै पनि कुराहरू गर्न नपाइने जस्ता कुराहरू छन्, जस्तो भातृ सङ्गठनहरूले भाग लिने कुराहरूमा पनि म थोरै चाहिँ गर्छौँ। जनसम्पर्क समिति अस्ट्रेलियाको पनि अहिलेसम्म निर्वाचन सम्पन्न भइसकेको छैन र हामीले पहिला पनि प्रयास गऱ्यौँ र केही अलिकति अप्ठ्याराहरू थिए, ती अप्ठ्यारालाई चेर्दै अहिले तुरन्त अब चाहिँ नि मैले माथि केन्द्रको लिस्टलाई कुरेर बसिरहेको छु र अहिलेसम्म पनि उपलब्ध नभएको हुँदाखेरि सायद अब सायद यही हप्ताभित्रमा उपलब्ध हुन्छ र म त्यो पनि सम्पन्न गराउनेछु। र जनसम्पर्क समिति विभिन्न ठाउँमा रहेका अथवा नेपाली काङ्ग्रेसका भातृ सङ्गठनहरू र जिल्लाका प्रतिनिधिहरू प्रतिनिधित्व गरेर निर्वाचन तयारी समिति हुन्छ प्रत्येक जिल्लाहरूमा, त्यो निर्वाचन तयारी समिति अथवा निर्वाचन प्रक्रियाबाट प्रक्रिया पुर्याएर मात्र उहाँहरूले भाग लिन पाउनुहुन्छ। जस्तो अहिले तपाईँको नेपाली काङ्ग्रेसको अब जिल्ला अधिवेशनहरू, गाउँ अधिवेशनहरू, क्षेत्रीय अधिवेशनहरू र विभिन्न सङ्गठनका तपाईँका ती अधिवेशनहरू हुँदै गइरहेका छन् र त्यसमा चाहिँ मैले पुनः जोड्न चाहन्छु, त्यसमा चाहिँ हामीहरूले अहिले अब जो चुनिएर जानुहुन्छ क्षेत्रबाट, जिल्लाबाट अथवा प्रवासबाट आफ्नो नेता चुन्न जानुहुन्छ, सङ्गठनलाई बलियो बनाउन जानु जुन चुन्न जानुहुन्छ, उहाँहरूलाई निर्वाचन प्रक्रियाबाट निर्वाचन कमिटीले उहाँहरूको निर्वाचन भइसकेपछि मात्र चाहिँ अधिकार मिल्छ र त्यो अधिकार मिलेका व्यक्तित्वहरूले पक्कै पनि आफ्नो राम्रो काङ्ग्रेस र हाम्रो काङ्ग्रेसलाई चुन्नुहुन्छ, त्यहाँ चाहिँ एउटा ढिक्का बनाएर लिएर जानुहुन्छ भन्ने मलाई विश्वास लाग्छ।
हजुर, जनसम्पर्क समिति अस्ट्रेलियाबाट प्रेम सापकोटाजी, तपाईँको समयको लागि र तपाईँको विचारको लागि धेरै धेरै धन्यवाद।
रितेशजी यहाँलाई पनि धन्यवाद र अन्तिममा मैले पुनः एकपल्ट सम्पूर्ण श्रोताहरूलाई नमस्कार गर्दै मैले स्वर्गीय सम्माननीय भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शालीन नेता, भावुक नेता र राष्ट्रपिता, एउटा संविधानको राष्ट्रपितालाई मैले यहीँबाट चाहिँ नि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मेरो तर्फबाट र जनसम्पर्क समिति अस्ट्रेलियाको तर्फबाट र अस्ट्रेलियामा रहनुभएका सम्पूर्ण नेपालीहरूको तर्फबाट उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
हजुर, उहाँसँगको प्रेमजी धेरै धेरै धन्यवाद र उहाँसँग कुराकानीपछि अब एकचोटि फेरि सुशील कोइरालाको संविधान पछिको भाषणको छोटो त्यो अंश सुनिहालौँ र त्यसपछि हामी ब्रेकतर्फ लाग्नेछौँ।
देशमा अब एउटै एउटै मन्त्र छ, राष्ट्रिय एकता, सहमति, संवाद, मेलमिलापको माध्यमबाट देशको जनताको आर्थिक उन्नति, यो मूल एजेन्डामा देशलाई अघि बढाउँ, यिनै कुराहरू राख्दै तपाईँहरूसँग बिदा लिन्छु। जय नेपाल।
SBS, 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 SBS,